नमस्कार श्रोतागण, पुनः प्रत्येक मास रेडियो टुडे 91 मेगाहर्ज के नियमित कार्यक्रम गर्मा गर्म चाय के साथ में हम कार्यक्रम प्रस्तोता इंद्रभूषण यादव उपस्थित भ चुकल छी। तनाई हमरा सबके टेकिशन रूप में सपोर्ट कर ऑल यस की पवन जी, और तनाई हमरा सबके www.ejanakpurtoday.com और रेडियो टुडे 91 मेगाहर्ज और फेसबुक पेज के माध्यम से देखने आ संपूर्ण श्रोतागण के भरक नमस्कार। श्रोतागण, हम सब आई बातचीत करब मानव अधिकार संदर्भ में, तकर बाद में पत्रकारिता संबंध में, तकर बाद में विभिन्न विषय लगे हम सब आई जे अहाँ सबके जे फीडबैक रहे छे ओई फीडबैक के लगे हम सब संबंधी निकाय तक राख के विचार करत रहे छी। आई तनाई हम सब आई रेडियो टुडे 91 मेगाहर्ज में हम सब इनसेक के अध्यक्ष तथा विभागीय प्रमुख और त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम संचार केंद्रीय विभाग के प्रमुख डॉक्टर कुंदन अरियाल सर जी के हम सब आई रेडियो टुडे 91 मेगाहर्ज में निमंत्रण केने छी। सर, सब सब भन्दा पहिला हजुरलाई रेडियो टुडे 91 मेगाहर्ज में स्वागत छ।
नमस्कार,
सन्चै हुनुहुन्छ सर?
ठीक ठाक छी।
यो के हो सर, इन्सेक के छ सर? एकचोटि कुरा हाम्रो
इन्सेक एकटा अर्गनाइजेसन छ, ह्युमन राइट, मानव अधिकारके। इन्सेकके स्थापना जखन बहुदलीय व्यवस्था अहिले 46 सालमे, ओहि टाइम चाहिँ इन्सेक सक्रिय छ। अब यो बीचमा मानव अधिकारको अवस्था राजनीतिक प्रणालीहरूसँगै विभिन्न अवस्थामा कतै पहिले राम्रो कहिले नराम्रो हुँदै गयो। गएको 30 वर्षभन्दा पनि लामो समयदेखि इन्सेक काम गरिरहेको छ। यो एउटा गैर सरकारी संस्था हो, जनकपुरमा पनि यसको अफिस छ र यो मधेस प्रदेशमा पनि यसको प्रदेश कार्यालय छ। र यसले जतिखेर पञ्चायतको अन्त्य पछाडि, यो त धेरै लामो कुरा भइसक्यो अहिलेको नयाँ जेनेरेसनको लागि, तर हाम्रो देशमा 2046 सालमा प्रजातन्त्र आएको हो। हाम्रोमा पहिले पनि 7 सालमा पनि प्रजातन्त्र आएको थियो, तर 7 सालको प्रजातन्त्र 10 वर्षमा फेरि गुम्यो। र जनकपुर त्यसको धेरै जनकपुरको पुरानो पुस्तालाई थाहा छ, प्रजातन्त्रको हरण पछाडि 2017 सालको काण्ड भन्छौँ नि, त्यस पछाडि जनकपुरमा धेरै त्यसको विरुद्धमा आन्दोलनहरू, क्रान्तिकारीहरू हुनुभएको थियो, जनकपुरबाट शहीद पनि हुनुभयो। त्यो पञ्चायतको फेरि 30 वर्ष चल्यो, त्यसपछि 30 वर्ष आन्दोलन गर्ने क्रममा जनकपुर मधेस पनि अगाडि हो, र 30 वर्ष पछाडि 46 सालमा हामीले बौद्धले व्यवस्था पायौँ। र त्यो 46 सालको बौद्धले व्यवस्था सुरुमा आउँदाखेरि मानव अधिकारका कुराहरू धेरै हुन थाले, तर व्यवस्थित रूपमा अझ बताउन पनि जरुरी थियो। मानव अधिकारका केही केही जग भन्छ नि हामी, जगको इँटा राख्ने काम थियो, त्यो काममा इन्सेक सक्रिय भयो। यसले त्यो बेलासम्म पनि हाम्रो देशमा यो कमैया प्रथा भनेर पश्चिमतिर बाँदा एक किसिमले भन्ने हो भने एउटा खालको दास प्रथाको अवशेषको रूपमा रहेको थियो, त्यसको विरुद्धमा पनि आन्दोलन गर्यो, मान्छेलाई जगाउने कामहरू गर्यो। र त्यो 46 सालको जनआन्दोलन पछाडि जुन व्यवस्था आयो त्यसमा मानव अधिकारको अब हामीहरूले राम्रो अवस्था हुन्छ, मानव अधिकार सबैले पाउँछ र सरकारहरूले मानव अधिकारको उल्लङ्घन गर्दैन भन्ने एउटा जुन उत्साह थियो, त्यही बिचमा यसले त्यसको 1 साल पछाडि 47 सालदेखि मानव अधिकार वर्ष पुस्तक भनेको एउटा मोटो किताब निकालिरहेको छ। त्यो किताबमा हरेक वर्ष देशमा कहाँ कहाँ मानव अधिकारको कति उल्लङ्घन भयो भन्ने कुरा हामीहरूले रेकर्ड दिइरहेका छौँ। आज 30 वर्षदेखि चाहिँ त्यो निरन्तर निस्किराखेको छ, 30 वर्षभन्दा लामो समयदेखि निस्किराखेको छ। इन्सेकको प्रमुख काम यो हो। त्यसदेखि बाहेक इन्सेकले यो गैर सरकारी संस्था हो, यो सरकारी कसैलाई चाहिँ न्याय दिने भन्दा पनि यसले न्यायको लागि आवाज उठाउने र सरकारको निकायहरूलाई
झकझकाउने काम गरिरहेछन्। सर, आज संविधान दिवस हो, यो विषयमा कानुन रूपमा विभिन्न संविधान, एक तरफ संविधान जारी भइरहेको थियो, एक तरफ कतै मधेसमा आन्दोलन चर्किरहेको थियो, घाइते भइरहेको थियो, कतै शहीद पनि भएको छ। त्यस्तो अवस्थामा मानव अधिकार आयोग इन्सेक अहिले यो के गरिरहेछ, अहिलेसम्म उहाँहरूले के पहल गरिरहेछन्?
संविधानको कुरामा हामी त संविधानको सबभन्दा पहिला त यो संविधान दिवसको अवसरमा म सबैलाई शुभकामना दिन चाहन्छु। एउटा विवाद पनि केही वर्ष अगाडिसम्म थियो संविधानको बारेमा, हामी संविधान मान्दैनौँ भन्ने पनि थियो, खास गरी मधेस प्रदेशमा त्यो कुरा थियो। आजको मितिसम्म आउँदाखेरि यो संविधानलाई सबैले मानेर सरकारमा सामेल भएर हामीसँग पालिकाहरू छ, हामीसँग प्रदेश सरकारहरू छ, हामीसँग सङ्घीय सरकार छ र चुनावमा भइरहेको छ, यसले एउटा वातावरण के बनाएको छ भने संविधानको स्वीकारोक्ति बढ्दै गएको छ। तर यसमा बिचमा केही संशोधनहरू पनि गरे होइन, र त्यस पछाडि यसको स्वीकारोक्ति बढेको छ। तर आज संविधान दिवसको अवसरमा कुरा गर्दाखेरि यति भन्नुपर्छ कि यो संविधानमा हामीहरूले 62-63 आन्दोलन पछाडि, मधेस आन्दोलन पछाडि पनि जे जति कुराहरू गर्यौँ यसमा समावेश पनि गरेका छ। यसमा माओवादीले जुन हिंसात्मक अभियान चलायो त्यसले उठाएको कुराहरू पनि समाहित छ, काङ्ग्रेस र एमालेको पनि सबैले समाहित गरेर एउटा सम्झौताको दस्तावेजको रूपमा लिएर आयो र यसको झन्डै 10 वर्षदेखि यसको अभ्यास पनि भइरहेको छ। अब यो 10 वर्षको अभ्यासले कहाँ कता मिलेन, के भएन, अथवा कहाँनिर चाहिँ कमजोरी भयो भन्ने कुराको समीक्षा पनि गर्ने बेला भएको छ जस्तो लाग्छ मलाई। किनभने यसको जुन आधार छ, रिड छ, जुन मेजर कुरा छ, त्यसमा जुन मुख्य कुरामा हामी कोही पनि यसमा सम्झौता गर्ने पक्षमा छैनौँ। मधेसले संहिता पाएको छ, खास गरी मधेसबाट उठेको संहिताको आन्दोलन, संहिताको माग त्यो मधेसले पाएको छ। देशमा विभिन्न भाषाभाषी धर्मावलम्बीहरू थियो र एउटा मात्रै धर्मलाई प्रश्रय दिनु ठिक होइन भन्ने कुराहरू एकदमै उठेको थियो, धर्मनिरपेक्षता पाएको छ। देशलाई अगाडि बढाउनको लागि एउटा सृजनशीलताको समय युग ल्याउनको लागि, सबैलाई समानताको प्रत्याभूति गर्नको लागि, जनताका छोराछोरीहरू पनि माथिसम्म पुग्छन्, उच्च ओदामा पुग्छन् भन्नको लागि गणतन्त्रको कुरा गरिएको थियो। संयोगले गणतन्त्रको व्यवस्था भएपछि, यो संविधान आएपछि पहिलो राष्ट्रपति नै हाम्रो मधेस समुदायबाट हुनुभयो, मधेसबाट हुनुभयो, जुन देशमा त्यो परिकल्पना पनि हामीले पहिले गर्न सक्ने थिएनौँ। त्यसैले यो 10 वर्षमा यो संविधानको कारणले हामीले ठुलो उपलब्धिहरू पनि पाएको छौँ र हाम्रो आफ्नै प्रदेश सरकार छ र अब के गर्ने त भन्दाखेरि, अब संविधानमा जुन कुराहरू लेख्यौँ त्यो कुराहरूको परिपालना किन भएन, यसमा संविधानको दोष छ कि यसमा संविधानको लागू गराउनु पर्ने मानिसको दोष छ कि, त्यसको बारेमा समीक्षा भयो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
के त्रुटिहरू पनि छ, त्रुटिहरू पनि सुनाउने कुराहरू आइरहेका छन्, के छ सर?
अब त्रुटिहरू मैले भने मुख्य कुरा यसको जुन एउटा गणतन्त्र छ, एउटा सङ्घीयता छ, एउटा धर्मनिरपेक्षता छ, समानताको जुन कुरा छ, यसलाई हामीहरूले सबै रूपमा स्वीकार गरेका छौँ र यसले एउटा संविधानले मानव अधिकारको दृष्टिबाट भन्नुहुन्छ भने मानव अधिकारका नयाँ आयामहरू, चाहे शिक्षाको अधिकारको कुरा गरौँ, चाहे वातावरणको अधिकारको कुरा गरौँ, अब धेरै अधिकारको कुरा गरौँ, जुन बोल्ने लेख्ने सभा सम्मेलन गर्ने अथवा राजनीतिक अधिकारहरूभन्दा अझ फराकिलो बनाएको छ, त्यो संविधानमा राखेको छ। तर गाह्रो कहाँ छ भन्दाखेरि त्यसको प्रत्याभूति कसरी गर्छ त? त्यसैले संविधानले लेखेर मात्रै हुन्छ कि, संविधानको त्यसको कसरी पालना हुन्छ त्यो एउटा, अब संविधानमा हाम्रो संसद समानुपातिकको व्यवस्था गरेको छ, राष्ट्रिय सभा छ अर्को सदन, तर त्यहाँ जाने मानिसहरूको बारेमा, चयनको बारेमा कुराहरू उठेको छ। त्यसै गरी सरकारका काम कारवाहीहरूले गर्दाखेरि त्यो सरकारको काम कारवाही, हाम्रो राजनीतिक दलहरूको काम कारवाहीमा गलत भएको हो कि संविधानको गलत भएको हो, यो कुराहरूमा पनि राम्रोसँग छलफल गर्नुपर्छ। कतिपय संवैधानिक प्रावधानहरू, हामीसँग धेरै आयोगहरू छ, राष्ट्रिय मानवाधिकार आयोगको अतिरिक्त महिला आयोग, दलित आयोग, मधेसी आयोग, जनजाति आयोग, यति धेरै आयोगहरू छ। यो आयोगहरूले गरेको काम कस्तो भइरहेको छ होइन, र यो जुन हाम्रो संविधानमा पनि व्यवस्था गरेको छ, यी आयोगहरूको 10 वर्षमा पुनरावलोकन गर्ने भनेको छ। अब त्यो ती आयोगहरूका बारेमा पुनरावलोकन गर्न सकिन्छ। त्यसैले मेरो चाहिँ जोड के छ भने, संविधानको संशोधन भनेर भन्नुभन्दा पनि संविधानको समीक्षा गर्न जरुरी छ पहिले, र संविधान हामीसँग छ, अब यो संविधान अनुसार हामी अगाडि बढ्छौँ र अगाडि बढेका छौँ, र तर के भने संविधानको पालना गर्ने कुरामा जोड पनि दिनुपर्छ, संविधानको निष्ठापूर्वक सबैले पालना पनि गर्नुपर्छ, तर सँगसँगै संविधानको पालना किन भएन भन्ने कुरामा पनि समीक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
सर हामी रिपोर्टिङको क्रममा पुगिरहन्छौँ ग्रामीण भेगमा, हामीलाई जानकारी आउँछ सर यो अब राष्ट्रिय मानवाधिकार आयोग होइन सर, म सानो एउटा अब ग्रामीण भेगबाट पीडित भएका व्यक्तित्वहरू होइन, अब हामी कहाँ गएर आफ्नो कुरा राखौँ होइन, घरमा यातना सहेर होइन, अब मानवाधिकार आयोगमा जति गयो भने होइन त्यहाँ उजुरी दिन पाइन्छन्, सबै कुरा कानुन रूपमा छन् होइन, तर उहाँहरूको पहल कसरी अझै स्थानीय त केन्द्रीय त अझै पहल गरिदियो भने, सहज वातावरण भइदियो भने राम्रो हुन्थ्यो।
अब यसमा पनि के छ भने विभिन्न आयोग छ, जस्तो एउटा एउटै समस्या हुनसक्छ, त्यो दलितको समस्या हुनसक्छ, दलित आयोग पनि छ हामीसँग, त्यो मधेस समस्या मधेस आयोग पनि छ, मानव अधिकार आयोग पनि छ, त यो दलित आयोग मधेस आयोग मानव अधिकार आयोगले अथवा महिला छ भने महिलाको आयोग पनि, यो समन्वय कसरी गर्छ, किनभने कसैलाई पनि गलत भयो भनेर सिफारिस गर्ने अधिकार त राष्ट्रिय मानव अधिकार आयोगसँग छ, तर फेरि काम गर्नलाई एउटा सहज के अरे त्यहाँको सूचनाहरू ल्याउनको लागि अथवा त्यो कार्यक्रम अगाडि बढाउनलाई अरू आयोगहरू पनि छ, यो समन्वय नहुँदाखेरि कहिलेकाहीँ कस्तो लाग्छ भने आयोग त धेरै छ, राष्ट्रिय मानव अधिकार आयोग बाहेक अरू आयोग पनि छ, तर यसले हामीलाई न्याय दिएन भनेर जुन तपाईँले भन्नुभयो नि, त्यो अनुभूति हुनु भनेकै हाम्रो कमजोरी हो, र त्यो कमजोरीलाई हामीले संविधानको कमजोरी भन्नु हुँदैन, त्यसलाई चाहिँ कहाँनिर परिमार्जन गर्नुपर्छ, जस्तो यो आयोगहरूका विषयमा पनि मैले अघि भने पुनरावलोकनको कुरा त संविधानमै लेखेको छ, राष्ट्रिय मानव अधिकार आयोग एउटा छ, त्यसदेखि बाहेक अरू आयोगको काम कारवाही हेरेर अथवा कसरी गर्न सकिन्छ भन्ने कुरा पनि छ, त्यसैले हामीले संवैधानिक हक भनेर जुन पाएको छौँ, संविधानको जुन कुरो हामीलाई ग्यारेन्टी गरेको छ, त्यो पाउनको लागि हामीले के गर्नुपर्छ भन्ने कुरा गर्दाखेरि आजको मितिमा हाम्रो राजनीतिक दलहरू, राजनीतिक पार्टी व्यक्तिहरू, मानव अधिकारका मानिसहरू, पत्रकार समेत सबैले एकपल्ट यसलाई राम्रैसँग हामीले हेर्नुपर्ने गर्दछ।
सर मैले यो राष्ट्रिय मानवाधिकार आयोग हो अन्तर्गतमा हामीले विभिन्न चरणमा हेरिरहन्छौँ होइन, अब कार्यान्वयन हुन्छन् तर पहल हुँदैनन्, अब होइन हामीले विभिन्न स्थानीय तहहरूमा गएर हेर्छौँ, अब उहाँहरूको भनाइ के छ होइन, हाम्रो स्थानीय तहमा भइदियो भने सहज, अब हामीले जनपुर्याउन सक्दैनन्, कोही गरिब फ्यामिली छ, कोही दलित छ, उहाँहरूको आवाज स्थानीय तहले यदि त्यहाँ भइदियो भने सहज वातावरणमा उहाँहरू हुन सक्छन् सर उहाँहरू।
यसमा यो संस्था भएका संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने कुरामा पनि समस्या छ, हामीले त्यो बिचमा यो 10 वर्षमा के गर्यौँ भन्दाखेरि हामीले संस्थाहरू पनि बनायौँ, त संस्थाहरूको क्षमता अभिवृद्धिमा पनि संविधानले भने जस्तो अहिले हामी भन्छौँ स्थानीय तहहरूमा पालिकाहरूमा पनि मानव अधिकारमुखी विकास पद्धति हुनु, के हो त मानव अधिकारमुखी विकास पद्धति, त मानव अधिकारमुखी विकास पद्धति भनेको मानिसको विकास भनेको बाटो बन्दैमा अथवा मानिसको विकास ठुल्ठुलो घर बन्दैमा बन्दैन, मानिसका आवश्यकताहरू घर र बाटोभन्दा पनि फरक छ, र मान्छेमा लगानी भन्दा पनि अझ परसम्म पनि छ, त्यो पनि चाहिन्छ, पानी चाहिन्छ, बाटो चाहिन्छ, बिजुली चाहिन्छ, त साथसाथै फेरि मान्छेलाई लेखाइ पढाइ पनि चाहिन्छ, मान्छेको मानिसलाई आफ्नो चाडपर्वहरू मनाउनु पनि मन लाग्छ, सांस्कृतिक कुराहरू पनि छ, मानिसलाई विभेदबाट मुक्ति हुन चाहन्छ, जस्तो बाटो छ, बिजुली छ, पानी छ, तर तपाईँलाई चाहिँ यो ठुलो जातिको यो सानो जातिको भन्यो भने पनि त्यहाँनिर मानिस विमुख हुन्छ, त्यो त्यो सबै विकास मानिसलाई महिलाको अधिकार, महिलालाई अधिकार अथवा महिलालाई पनि लेखपढ गर्ने सामाजिक जीवनमा उत्तिकै सहभागी हुने अधिकार छ, त यो सबै खालको अधिकारलाई हामीहरूले पहिले पहिलेको जमानामा चाहिँ त्यति ध्यान दिन पाएको थिएनौँ, किनभने हाम्रो सबैभन्दा बढी केन्द्रित केमा हुन्थ्यो भन्दाखेरि मानिसको जीवन गइरहेको छ, मान्छेलाई पक्राउ परिरहेको छ, अपहरणमा परिरहेको छ, त्यसलाई कसरी हामीहरूले जोगाउने भन्नेमा जान्थ्यौँ, तर आजको समयमा तुलनात्मक रूपले हामीले शान्तिपूर्ण समय देख्छौँ त होइन, तुलनात्मक भन्दा होला अझै पनि छिटपुट होला के भइरहेको त भइरहेको छ, काठमाडौँमै गोली चल्यो, गएको वर्ष 2 युवाहरू मारियो, त यो खालको छँदैछ, तर अहिले हामी आम रूपमा द्वन्द्व छैन, आम रूपमा मान्छेको अपहरण भइरहेको छैन, यस्तो अवस्थामा अब हामीहरूले मानिसका अरू आवश्यकताहरू पुरा गर्नुपर्छ, त्यो भनेको आर्थिक आवश्यकताहरू, सामाजिक सांस्कृतिक कुराहरू, त यो सबै कुराको जब प्रत्याभूति हुन्छ त्यो मानवाधिकारमुखी विकास हो, अब मानवाधिकारमुखी विकासको लागि हाम्रो पालिकाहरूलाई हाम्रो सबै ठाउँमा चाहिँ त्यो खालको सरकारले यसरी गर्नुपर्छ भनेर तय पनि गरेको छ है. हाम्रो सरकारले केन्द्रीय सरकारले चाहिँ मानव अधिकार राष्ट्रिय कार्ययोजना बनाएको छ. त्यो कार्ययोजना अन्तर्गत जस्तो बालबालिकाको शिक्षाको अधिकार कसरी पुरा गर्ने, महिला सशक्तिकरण महिलाको अधिकारको कुरा कसरी गर्ने, छुवाछुत कसरी हटाउने, देखि यो सबै कुराहरू छ. तर पालिकाहरूलाई त्यसको राम्रोसँग छलफल हुन सकेको छैन. यो गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगले त्यसलाई हेरेर बताउनु पर्ने हो. अब आयोगको पनि क्षमताको कुरा, त्यसको त्यसको शोधन साधन स्रोतको कुराहरू होला, यी सबै कुराले गर्दाखेरि हामी मैले भने नि हामीहरू आज संविधान दिवसको दिन कुरा गर्दैछौँ. संविधान दिवसको दिन हामी देखिरहेका छौँ कि यो संविधानले 10 वर्षमा हामीलाई यहाँ पुर्यायो. हाम्रा कतिपय राम्रा कुराहरू भएको छन्. एउटा सङ्घीयताको भावना अगाडि बढाएको छ. एउटा मधेसमा एउटा नयाँ उत्साह पनि आएको छ. आफ्नो सरकार आफ्नै ठाउँमा सरकार छ, प्रदेश सरकार छ. तर त्यो अनुसार विकेन्द्रीकृत त्यो अनुसार किन भएन, अथवा चाहिँ बेला बेलामा विवादहरू भइरहेको हुन्छ नि. हाम्रो मधेस जस्तै अरू पनि सङ्घीय सरकारहरू के अरे यो प्रादेशिक सरकारहरूले चाहिँ राम्रोसँग काम गर्न पाएन, यस्ता कुराहरू आइरहेको हुन्छ. कर्मचारीको समस्या भयो, यस्तो यो किन भइरहेको छ. मलाई लाग्छ संविधान दिवसको दिन हामीहरूले त्यो छलफल गर्नुपर्छ.
सर, यो विदेशमा रहेका व्यक्तित्वहरू पनि फसेछ यो विषयमा. राष्ट्रिय मानवाधिकार आयोग के कस्ताहरू पहल हुन्छन् उहाँहरूबाट
भएको छ? उहाँहरूले अब तपाईँले भने जस्तै मानव अधिकार आयोगलाई अब हामी त सुझाव दिन सक्छौँ होइन. जस्तो मैले मानव अधिकार आयोगलाई मैले सुझावको रूपमा भन्न सक्छु. उहाँहरूको यो जनताको के भइरहेको छ, यो चाहे चाहिँ वैदेशिक रोजगारीमा गएका मानिस हुन् चाहे अरू मानिसहरू हुन्, उनीहरूले न्याय जस्तो सबभन्दा समस्या के हो भने हामी कहाँ संविधानले अधिकार दिएको छ तर त्यो अधिकार सबैले उपभोग गरे. तपाईँ हामी जो सहर बजारमा बस्छौँ, हामी हामीलाई केही भयो भने हामी भन्न सक्छौँ कहाँ जाने हामीलाई थाहा छ. तर आम जनता जुन छ त्यो कहाँ जान्छ? जसले जस्तो भनौँ न नेपालको एउटा ठुलो समस्या भनेको घरेलु हिंसा. घरेलु हिंसा भन्ने बित्तिकै महिला पर्छ, त्यसमा त लोग्ने मान्छेले स्वास्नी मान्छेलाई पुग्छ. त त्यो घरेलु हिंसाको पीडित कहाँ जान्छ अथवा कसरी भन्छ, न्याय कसरी पाउँछ? यो समस्या नै हो सबभन्दा. हामी जहाँसुकै गयो भने पनि पहुँचको गाह्रो छ. पहुँच पाउनलाई मानिसहरू जान यत्रो उहाँहरूलाई थाहा पनि छैन. पहुँचमा उहाँहरूलाई कठिन छ. पहुँच पुगेपछि पनि उहाँहरूले राम्रोसँग समयमा र तदारुकका साथ न्याय पाउनु भएको छैन. अब यो जनकपुरमा आएर भन्दाखेरि त मैले यहाँको मान्छेले न्याय पाएन हामीहरूले भनेर काठमाडौँमा गएर धरना गरेको छ नि त प्रसङ्ग, होइन? प्रसङ्ग पनि छ. त्यो किन भइराखेको छैन? अथवा त्यो कुरामा राष्ट्रिय मानव अधिकार आयोगले कति गर्छ? राष्ट्रिय मानव अधिकार आयोगलाई पनि फेरि के हुन्छ भने तपाईँले सरकारमा रहने सरकारहरू चाहे प्रदेश सरकार भन्नुहोस् केन्द्र सरकार भन्नुहोस् उहाँहरूले कति सुन्नुहुन्छ, उहाँहरूले यो त्यसको पालना कति गर्नुहुन्छ, त्यो सुझावहरूलाई कतिको लिनुहुन्छ ग्रहण गर्नुहुन्छ, त्यो पनि महत्त्वपूर्ण कुरा हो.
सर हजुर, म सामान्य एउटा पत्रकारिता जगतभर पनि हजुरले दिनुभएको छ, हामी रिपोर्ट गरेछौँ. अहिलेको अवस्था पत्रकारिताको के हेरिरहेको?
अब पत्रकारिताको ठिकै भन्नुभयो. म धेरै वर्ष पत्रकारिता गरेँ र अहिले पनि म पत्रकारितासँग जोडिएको के छु भने मेरो मुख्य पेसा अब अहिले मानव अधिकार जुन इन्सेक भन्नुभयो त्यो चाहिँ मेरो सामाजिक काम हो. सामाजिक काम हो, म मलाई त्यो रुचि लाग्छ, त्यस कारण म यसको कार्यकारिणीमा छु. इन्सेक भन्ने संस्थाको म अध्यक्ष छु. तर मेरो पेसाको कुरा गर्नु छ भने अहिले म धेरै वर्ष पत्रकारितामा रिपोर्टिङ पनि गरेँ, एडिटिङ गरेँ, तपाईँले जस्तै रेडियो कार्यक्रम पनि चलाएँ मैले. 51-52 सालमा घटना र विचार भन्ने कार्यक्रम चलाउँथ्यो. त्यो बेला एफएमहरू थिएन, रेडियो नेपालको कार्यक्रम खुब चर्चित हुन्थ्यो र खास गरी राजनीतिक घटनाक्रम सम्बन्धी. मैले अखबारहरूमा काम गरेँ, म्यागजिनमा काम गरेँ र म यहाँ आएर अहिले म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागको प्रमुख छु. र मैले पत्रकारिता गर्दा गर्दै पत्रकारिता पढाउन किन थालेँ, म पहिला यही प्रदेशमा पनि म